समस्त श्रोता महानुभावहरूमा सन्ध्याकालीन नमस्कार।
नमस्कार श्रोताहरू,
हामीले त युवा संसार कार्यक्रमलाई हामी धन्यवाद दिनुपर्छ किन भर्खरै मात्र नेपाली कार्यक्रम युवा संसार यहाँहरूले सुनिसक्नु भएछ भने हामी अर्को युवा नभएर नेपाली कार्यक्रम भविष्य सँगेर लिएर हामी उपस्थित भइसकेका छौं।
हजुर श्रोताहरू, सदाको आइतबार चाहिँ 6:30 बजेदेखि 7:30 बजेसम्म अर्थात् 1 घण्टाको समय अवधिका लागि हामी आउने गर्छौं रेडियो एडलेड 101.5 मेगाहर्जको तरंग मार्फत हजुरहरूको रेडियो सेटमा। र आज हामी प्रस्तुतद्वय म सञ्जय
र म खगेन्द्र
हजुर तपाईँहरूको साथमा हुनेछौ अबको 1 घण्टाका लागि।
यसै गरी श्रोताहरू, यो कार्यक्रम रहेको छ भोइस नेपाली कल्चरल सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति पहिलो नेपाली आवाज रेडियो साप्ताहिक कार्यक्रम भोइस अफ साङ्गेलामा विविध रोचक रमाइला एवं मिठा मिठा गीत संगीत लिएर यहाँहरूमाझ हामी उपस्थित भइसकेका छौं यहाँहरूमाझ 156 श्रृंखलामा। र यसै गरी श्रोताहरू, हामी कार्यक्रममा विभिन्न गीत संगीत लगायत विभिन्न सामग्रीहरू लिएर हामी उपस्थित भइसकेका छौं। रोचक सामग्रीहरू लेख रचना आदि लिएर गीत संगीत त हामीसँग छँदैछन्। र श्रोताहरू, आजको कार्यक्रमको पहिलो सेगमेन्ट अन्तर्गत आजको तिथिमितिबाट हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ। र आज मिति 51 सम्बत 2070 साल भाद्र महिनाको 16 गते कृष्ण पक्षको 11 तिथि आइतबार र नेपाल सम्बत 1133 र अंग्रेजी पात्रो अनुसार ईस्वी सन 2013 सेप्टेम्बर महिनाको 1 तारिक र अहिले यहाँ एडिलेडमा बेलुकीको 36 बजिसकेको छ भने र नेपालमा अपराह्नको 3:45 बजेको छ।
हजुर श्रोताहरू, यो त भयो आजको तिथि मिति अर्थात् पञ्चाङ्गबाट हामीले कार्यक्रमको शुरूआत गर्यौं सदा झैं। र श्रोताहरू, अब विगत 2 दिनदेखि भनौँ न हिजोदेखि एडलेडको वेदर एकदमै सफा भएको छ, एकदमै घमाइलो एकदमै रमाइलो वातावरण छ। विकेन्डमा यस्तो प्राय भनौँ न धेरै महिनादेखि हामीले यस्तो दिन वेदर पाएका थिएनौं र हिजो र आज एकदमै सफा र राम्रो वेदर भएको छ। सबैको सबैलाई भनौँ न विकेन्ड चाहिँ राम्रोसँग गयो होला भन्ने हाम्रो आशा छ। र श्रोताहरू, अब यो रमाइलो विकेन्डको साँझमा, यो आइतबारको साँझमा हामी तपाईँहरूलाई एउटा अर्को भन्दा पनि हाम्रो प्रोग्रामको लागि यो पहिलो गीत हो, पहिलो नेसनल सङ राजेश पायल राईको आवाजमा रहेको जय नेपाल, यो चलचित्र राजनीतिबाट हामीले ल्याएका छौँ र अहिले सुनौ यो गीत। श्रोताहरू, यो गीत चाहिँ एकदमै जुझारु खालको गीत छ, सुन्दै गर्नुहोस् अहिलेलाई यो गीत जय नेपाल।
जय नेपाल, जय नेपाल, जय नेपाल, जय नेपाल। देशको विकास हुनु पर्यो, संविधान बन्नु पर्यो, देशको विकास हुनु पर्यो, बोल्नु पर्छ नेपालीका दुश्मनहरू, देशको सीमा मिचिँदैछ, लागो हामी त्यताबरू, छानी छानी बोल्नु पर्छ नेपालीका दुश्मनहरू, देशको सीमा मिचिँदैछ, लागो हामी त्यताबरू, ठिक्क पारौ जुत्ताहरू, माला बनाई लगाउनलाई ठिक्क पारौ जुत्ताहरू, देखो अङ्क
हुँदैछ आज किन हामी बीचको मानवता स्वास्थ्य गरिबलाई रोजगारी बाटो खाटो शिक्षा स्वास्थ्य गरिबलाई रोजगारी भ्रष्टाचार गरे माथि गरौँ हामीले खबरदारी गरौँ हामीले खबरदारी
श्रोताहरू तपाईँहरूलाई फेरि स्वागत छ कार्यक्रम भोइस अफ साङ्ग्रिला नेप्लिज कल्चरल सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति र यो हो 196 भाग भोइस अफ साङ्ग्रिलाको। श्रोताहरू तपाईँहरूलाई कार्यक्रममा हामीले भर्खरै एउटा देशभक्तिपूर्ण गीत सुनायौं, जय नेपाल, राजेश पायल राईको आवाजमा थियो। लिरिक्स सुन्नुभयो, यसको गीतको शब्दहरू सुन्नुभयो भने तपाईँहरूलाई यो चित्त बुझ्छ होला, किन भन्दाखेरि आजभोलिको नेपालको स्थिति हेरिकन यो गीतको सिर्जना गरिएको छ। यो चलचित्रबाट चलचित्र राजनीति नयाँ नेपाली चलचित्र राजनीतिमा को गीत थियो हामीले तपाईँहरूका लागि प्रस्तुत गर्यौँ कार्यक्रममा। पहिलो गीत साङ्गीत स्वरूप र खगेन्द्रजी हामीलाई हामीसँग के छ त अरू श्रोताहरूका लागि आजको
अब नेपालको स्थिति तपाईँले कुरो जोडेर म यसमा केही कुरो जोड्न जाएँ भनेदेखि चाहिँ नेपालको स्थिति अहिले जुन राजनीति माहौलले गर्दाखेरि निकै डामाडोल भइरहेको छ र विश्वमा नेपाल नभएर विश्वमा पनि अब लगायत सिरिया र अरू अरू देशमा पनि यस्तो अशान्ति फैलिरहेको छ र यससँग सम्बन्धित मैले मसँग एउटा प्रसङ्ग उठाउन चाहेँ जहाँ चाहिँ सबैले कामना गरौँ सुख शान्ति समृद्धिको कामना गरौँ भन्ने प्रसङ्गमा म एउटा छोटो लेख यहाँ प्रस्तुत गर्न चाहन्छु। हामीले हेर्दा हेर्दै समय कहाँबाट कहाँ पुगिसकेको छ। श्रोताहरू, विकसित परिष्कृत र अनि परिमार्जित हुने क्रममा अब हामी र हाम्रो माथि म र मेरो मात्र हाबी भइरहेको देखिन्छ। संसार साँगुरिँदै साँगुरिँदै एउटा सानो यन्त्रमा कैद भइसकेको छ। विश्वलाई एउटै ठूलो गाउँको संज्ञा दिइँदैछ। मानव मस्तिष्कमा विभिन्न किसिमको रसायन र दुर्व्यवसनको प्रभावले मजबुत घर गरी आफूलाई मात्र क्षणिक सर्वोपरि देख्ने बानीको विकास एवं परम्परा बन्दै गइरहेको छ। परिणामस्वरूप विश्वमा अशान्ति, अनिष्ट, हत्या, हिंसा र सुन्न र सहन नसक्ने दुःखद घटनाहरूको क्रम विकास दिन प्रतिदिन दिनानुदिन बढ्दै गइरहेको छ। समाज विकृति, विसङ्गति अखडा भएको छ। श्रोता महानुभाव, विशेष गरी अहिलेको युवा वर्ग यसबाट बेसरी प्रभावित बनेको देखिन्छ। यस वर्ग जीवनको कुन दौड जित्न यसरी बाटो बिराई भौतारिएको हो आफूलाई थाहा छैन, तर पनि दौडिँदैछ, क्रमशः दौडिरहेको छ। हाम्रो देश नेपाल विगत केही वर्षदेखि अशान्ति, हत्या, हिंसा चपेटामा गुज्रिरहेको छ। नेपाल लगायत अरू विभिन्न राष्ट्रहरू पनि यसरी नै गुज्रिरहेका छन्। सबैतिर शान्ति शब्दको चर्चा सुनिन्छ। नेतागण, राजनीतिक, नागरिक समाज, मानव अधिकार कर्मी तथा समाजसेवी सबै शान्तिको खोजमा छन्, तर देशमा शान्ति तथा अमन चयन कायम गर्न धौ धौ परिरहेको छ। श्रोता महानुभाव, धर्मशास्त्र, धर्म दर्शन र यसका सिद्धान्त अनि संस्कारहरूका पालना गर्ने हो भने, यसलाई मनन गर्ने हो भने पनि मानव मनमा केही शान्ति मिल्न सक्छ। मानव शान्त हुनु नै समस्त शान्ति हुनु हो। मोह र क्रोधको जालमा फँसेर हालको विश्वमा अशान्ति फैलाउने सर्वचेतनशील प्राणी मानव नै हुन्। आफ्नो कर्तव्य पथबाट विमुख नभई धर्म र कर्मको पथमा लागौं, देशलाई शान्ति पथमा लैजाउँ। आउनुहोस् हामी पनि मिली शान्ति पाठ गरौं, देशलाई राहत दिउँ। ओम शान्ति, शान्ति, शान्ति।
शान्ति लुकाउ कहाँ, भोरै
शान्ति लुकाउँ कहाँ हजुर, नेपालको अवस्था अहिले त्यस्तै त्यस्तै छ। राजनीतिक गतिरोधका कारण देशमा अन्यलता छ। जनताले सुनिश्चित एउटा भविष्य, देशको भविष्य हेर्न चाहेका छन्, तर राजनीतिक अन्यलताका कारण के हुने हो, कसो हुने हो भन्नेमै अहिलेसम्म अड्किरहेको छ। श्रोताहरू, देशको कुरा त धेरै भयो, हामीले देशभक्तिका गीत दुईटा हामीले तपाईँहरूलाई सुनाइसक्यौँ, र अब भने म तपाईँहरूलाई हिजो भएको नेपाल र बङ्गलादेशको खेल फुटबल प्रतियोगिताको तर्फ तपाईँहरूलाई लाँदैछु। हिजो राजधानीमा, अहिले राजधानी भन्नाले काठमाडौँमा, आठौँ संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता भइरहेको छ। यो साफ च्याम्पियनसिप भनेको दक्षिण एसियाली मुलुकहरूका बीचमा हुने फुटबल कम्पिटिसन हो, र हिजो सुरुवाती गेम मालदिप्स र नेपाल बीच भएको थियो, र तपाईँहरू सबैलाई थाहै छ नेपालले दुई गोल गरेर, शून्यका विरुद्ध दुई गोल गरेर आफ्नो सुरुवाती विजय सुरुवात गरेको छ। नेपाललाई सर्वप्रथम त शुभकामना, र आगामी खेलहरूमा पनि यस्तै राम्रो प्रदर्शन गर्दै जाओस् हाम्रो तर्फबाट पनि शुभकामना। र यसको हिजोको खेलको अलिकति म डिटेलमा तपाईँहरूलाई जानकारी गराउँछु। काठमाडौँमा जारी आठौँ संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले बलियो प्रतिद्वन्दी बङ्गलादेशको चुनौती 2-0 गोलले पछ्याउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। शनिबार साँझ अर्थात हिजो साँझ दशरथ रंगशालामा भएको उद्घाटन खेलमा नेपाल विजयी भएको हो। नेपाललाई ऐतिहासिक जित दिलाउने क्रममा खेलको 17 मिनटमा अनिल गुरूङको गोल मार्फत अग्रता लिएको थियो। यस्तै खेलको 30 मिनटमा जगजित श्रेष्ठको कर्नरमा भरत खवासले नेपालका लागि दोस्रो गोल गरेका थिए। भोला सिलवालको क्रसमा अनिलले हेड मार्फत आकर्षक गोल गरेका थिए। अन्तर्राष्ट्रिय फुटबलमा 32 क्याम्प खेलेका अनिलले अहिलेसम्म 8 अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्। सन् 2007 ओमन विरूद्ध डेब्यू गरेका अनिल पोखरा स्थित सहारा एकाडेमीका उत्पादन हुन् र यस्तै पाकिस्तान विरूद्ध भएको मैत्रीपूर्ण खेलमा पोखरामा पहिलो अन्तर्राष्ट्रिय गोल गरेका नेपाली सेनाका खेलाड़ी भरतले पनि हिजो गोल गर्दै आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या 8 पुर्याएका छन्। राम्रो खेल खेले पनि गोल गर्न नसक्ने आरोप सधैं लागेका नेपाली फरवर्डहरूले हिजो आफूलाई गोल गर्न सक्ने साबित गरिदिएका छन्। पहिलो हाफमै 2 गोल गरेका नेपाली खेलाड़ी हिजो लयमा थिए भनौं न। उनीहरूले खेल एकदमै मिलाएर खेलेका थिए। टिम वर्क पनि राम्रो थियो। मिडफिल्डर र डिफेन्सले पनि राम्रो खेल खेलेका थिए। साथै दर्शकका कारण आलोचित बन्दै आएको नेपालले हिजो दर्शकबाट पनि निकै साथ पाएको थियो। लगभग 25,000 क्यापेसिटी रहेको दशरथ रंगशाला सबै अलमोस्ट लगभग सबै भरिए भराउ थियो दर्शकहरूले। नेपालको सुरुवाती गेम बंगलादेशसँग भएको थियो र सो खेलका लागि नेपाली खेलाडीहरूलाई हौसला र उत्साह प्रदान गर्न लगभग दशरथ रंगशाला भरि भराउ भएका थिए। न्यूजमा सुन्न पाइएको थियो कतिपय त्यो फुटबल म्याच हेर्नका लागि भित्र छिर्ने अथवा बाहिर निस्किने क्रममा धेरैजना घाइते पनि भएका छन् भन्ने न्यूजमा आएको थियो। उत्कृष्ट खेल खेलेकाले पनि दशरथ रंगशालामा उपस्थित हजारौं घरेलु दर्शकहरू निकै संयमित भएर खेलमा रमाइरहेका थिए। हजुर श्रोताहरू, हिजो भएको बंगलादेश र नेपाल बीचको 8 संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको यो छोटो रिपोर्ट तपाईँहरूका लागि हामीले प्रस्तुत गर्यौं। नेपालले हिजो बंगलादेशलाई 0-2 गोल गर्दै आफ्नो विजयी शुरूआत गरेको छ 8 साफ च्याम्पियनसिपका लागि। हजुर श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्गेला रेडियो एडलेड 101.5 मेगाहर्ज हामी हरेक आइतबार साढे सात बजेसम्म तपाईँहरूको रेडियो सेटमा हुने गर्दछौ। र श्रोताहरू, तपाईँहरूलाई थाहै छ यो भोइस अफ साङ्गेला अर्थात साङ्गेलाका आवाजहरू नेप्लिज कल्चरल सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति हो र हामीले यो कार्यक्रम शुरू गरेका थियौं 2009 र अहिले 2013 भएको छ। लगभग 4 वर्ष हुन आँटिसकेको छ हामीले कार्यक्रमहरू यो भोइस अफ साङ्गेला तपाईँहरू भोइस अफ साङ्ग्रेलाले तपाईँहरूलाई मनोरञ्जन सूचना समाचार सम्प्रेषित गर्न थालेको। र श्रोताहरू, हामीले जुन कार्य गरिरहेका छौँ भनौँ न, यो रेडियो सञ्चालन गरेर साउथ अस्ट्रेलियामा हामी विदेशमा भए पनि नेपाली भाषा नेपाली संस्कृति नेपाली परम्परा र नेपालीपनलाई हामी विदेशमा भए पनि एउटा आत्मसात गरेर हामी नेपाली मातृभूमिको अपनीयता तपाईँहरूलाई दिने कोसिस गरिरहेका छौँ। र तपाईँहरूको हामीलाई सल्लाह सुझावको एकदमै खाँचो पर्दछ, जसका लागि तपाईँहरूले हामीलाई फेसबुक मार्फत अथवा इमेल मार्फत या चाहिँ हाम्रो स्टुडियोको टेलिफोन मार्फत पनि तपाईँले हामीलाई सल्लाह सुझाव दिन सक्नुहुन्छ। जसका लागि तपाईँले यदि फेसबुक युज गर्नुहुन्छ भने आजभोलि फेसबुक एकदमै सजिलो हुन्छ, किन भन्दाखेरि सबैले फेसबुक युज गर्नुहुन्छ। त्यसका लागि तपाईँहरूले हामीलाई सर्च गर्नुपर्ने हुन्छ www.facebook.com/हाङ्गेलाका आवाजहरू। र त्यसै गरी तपाईँले हामीलाई इमेल मार्फत पनि सम्पर्क गर्न सक्नुहुन्छ हामीलाई सल्लाह सुझाव र जानकारी। यदि तपाईँहरूले केही कार्यक्रमहरू गर्दै हुनुहुन्छ नेपाली कम्युनिटीमा केही कार्यक्रमहरू गर्दै हुनुहुन्छ भनेदेखि यदि त्यो कार्यक्रमको जानकारी आम अस्ट्रेलियामा बस्ने नेपाली माझ पुर्याउन चाहनुहुन्छ भनेदेखि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ, हामीलाई इमेल लेख्न सक्नुहुन्छ, जसका लागि तपाईँले इमेल टिप्नुपर्ने हुन्छ radio.nepali@gmail.com। हजुर, radio.nepali@gmail.com। यो त भयो हामीलाई सम्पर्क गर्ने र हामीलाई सल्लाह सुझाव दिने कसरी हामीसम्म तपाईँहरू पुग्न सक्नुहुन्छ भन्ने बारेमा जानकारी खगेन्द्रजी, बाँकी अब के छ त हामीलाई सँग श्रोताहरूको लागि? अरू
कुरा अघि जोडिहाल्नुभयो कि चाडबाड रीतिरिवाज परम्परालाई हामीले पनि विदेशमा बसेर पनि हाम्रो संस्कृतिलाई उत्तिकै जगडा गर्नुपर्छ र अब आउँदै गरेको
म गेस गरौँ तपाईँले के कुरा गर्न खोज्नु भएको भन्ने कुरा म त गेस गरौँ ल खगेन्द्रजीले मैले चाहिँ रीतिरिवाज के अरे नेपाली परम्परा नेपाली चाडपर्व भन्ने कुरा गरेँ, खगेन्द्रजीले चाहिँ त्यसमा चाहिँ हल्का जोड्न खोज्नुभयो, म चाहिँ गेस गर्ने कोसिस गर्दैछु है श्रोताहरू, जसले पनि जानिहाल्छ अरे होइन तर गेस त गर्न पाइयो नि होइन, तपाईँ पक्कै पनि आज फादर्स डेको कुरा गर्दै हुनुहुन्छ कि के हो?
त्यो पनि हो
मैले गेस मिलेन कि क्या हो तपाईँसँग?
एकदम गेस, तर त्योभन्दा अलिकति अगाडि फड्को मारेको थिएँ,
अब फेरि म गेस गर्छु एकछिन पर्खनुहोस् है, तपाईँले कुरा गर्न थाल्नु भएको आउन लागेको तिजको हो जस्तो लाग्यो मलाई,
त्यही हो
श्रोताहरू तिज पनि आउँदैछ, अबको सात दिनपछि हरितालिका तिज परिरहेको छ, नेपालमा त एक महिना तीन महिना अगाडिदेखि तिज चल्छ क्या होइन,
तिज चल्छ रातो खडी लगाएर लगाएर अब हरेक त्यो अब त्यो रमझ
हरेक साथीभाइका भनौँ न के स्पेसली लेडिजहरूका लागि यो तिजको एक दुई महिना त एकदमै रमझम हुन्छ र भनौँ न घरमा बस्ने श्रीमानहरूका लागि चाहिँ अलिकति टेन्सन हुन्छ भन्ने अब भनौँ न नेपालमा भनाइ छ।
त्यसै गरी श्रोताहरू हामी यो प्रसङ्ग गर्छ हामी जुन आउँदै गरेको नेपाली नारीहरूको प्रमुख चाड तिजको बारेमा हामी थोरै चर्चा गर्यौँ र यहाँहरूको लागि हामी यो गीत
चर्चाभन्दा पनि पहिला गीत नै सुनौ होइन, गीतमा छम छम नाचेपछि
नाच्नुहोस् है श्रोताहरू, नाच्नुहोस् है, उठिहाल्नुहोस्, उठ्नुभयो श्रोताहरू पक्कै पनि,
गीत चाहिँ बजाउनु पर्यो खान्जी,
हवस् त
Thank you.
हजुर श्रोताहरू, तीजको रमाइलो गीत हामीले प्रस्तुत गर्ने भर्खरै तीजको रहर आयो बरिलै। अबको एक हप्तापछि ठ्याक्कै अर्को आइतबार तीज हरितालिका तीज परेको छ। त्योभन्दा अगाडि एक दिन अगाडि दरखाने दिन भनेर भनिन्छ, होइन? हजुर, ढकनी खाने, दर खाने, के खाने हो अब सबै त्यही दिनै खाने। श्रोताहरू, अब भने हाम्रो कार्यक्रममा स्टुडियोको घडीमा 7 बजिसकेको छ, साँझको 7 बजिसकेको छ। साँझको 7 बजेको समय भनेको हाम्रो रेगुलर सेगमेन्ट समाचारको रहेको छ, र अब तपाईँहरूको ध्यान हामी समाचारतर्फ आकर्षित गर्दैछौ।
सबभन्दा पहिले प्रमुख समाचार। राष्ट्रपतिद्वारा सर्वोत्कृष्ट राष्ट्रिय सम्मान प्रदान। निर्वाचनमा मधेसवादी दलहरूसँग सहकार्य हुने दावी। तमलोपा पार्टीका अध्यक्षको भनाई। मलेसियामा 6,602 नेपाली सम्पर्कविहीन। जस्तोसुकै आक्रमणको पनि डटेर प्रतिकार गर्ने सिरियली राष्ट्रपतिको भनाई। र अमेरिकालाई चीन र रुसको चेतावनी। अब समाचार विस्तारमा।
हजुर, समाचारको सुरुमा राष्ट्रपतिद्वारा सर्वोत्कृष्ट राष्ट्रिय सम्मान प्रदान शीर्षकमा राष्ट्रपति डाक्टर रामवरण यादवले मुलुकको उद्योग वाणिज्य क्षेत्रको विकासमा उल्लेखनीय योगदान गरेका विभिन्न व्यावसायिक संस्था र उद्यमीहरूलाई हिजो आयोजित एक विशेष समारोहमा एफएनसीसीआई राष्ट्रिय सम्मान प्रदान गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघले स्थापना गरेको उक्त पुरस्कार विगत 6 वर्षदेखि प्रदान गरिँदै आएको छ। राष्ट्रपति यादवले पर्यटन व्यवसाय प्रभाकर शमशेर जबरालाई यो जीवन पर्यन्त उपलब्धि सम्मानबाट विभूषित गरे भने लघु उद्यमतर्फ गेट पेपर इण्डस्ट्रीजलाई राष्ट्रिय सर्वोत्कृष्ट पुरस्कार प्रदान गरेका छन्। त्यसै गरी उनले सोही विधामा मझौला र ठूला उद्योगतर्फ क्रमशः क्वेस्ट फार्मास्युटिकल्स र युनिलिभर नेपाल लिमिटेडलाई राष्ट्रिय सर्वोत्कृष्ट पुरस्कार प्रदान गरे। सर्वाधिक रोजगारी सिर्जना गरेकामा नेभिल ब्याङ्कलाई सेवा क्षेत्रमा सर्वोत्कृष्ट कार्य गरे बापत लघु उद्यममा F1 सफ्ट इन्टरनेशनल, मझौलामा एडभान्स्ड पोलिक्लिनिक र ठूलातर्फ एनसेललाई पनि राष्ट्रिय सर्वोत्कृष्ट सम्मान प्रदान गरे। सो अवसरमा अर्थमन्त्री शंकर प्रसाद कोइरालाले गैर आवासीय नेपाली उद्यमी पुरस्कार उपेन्द्र महतोलाई र बहुराष्ट्रिय कम्पनीमा एनसेल र राष्ट्रिय स्वदेशी कम्पनीमा वाइवाईका उत्पादक चौधरी ग्रुपलाई सर्वोत्कृष्ट सम्मान प्रदान गरेका थिए। त्यसै गरी नेपाल राष्ट्र ब्याङ्कका गवर्नर युवराज खतिवडाले पुरूषतर्फ युवा फेसन डिजाइनर प्रबल गुरूङ, महिलातर्फ क्लोज सर्किट क्यामेरा प्राविधिक मिली श्रेष्ठ र मनोरञ्जनात्मक टेलिभिजन च्यानल टीभी फिल्मीका सञ्चालिका निकिता पौडेललाई सर्वोत्कृष्ट युवा उद्यमी पुरस्कार प्रदान गरेका थिए। सो अवसरमा एफएनसीसीआईका अध्यक्ष सूरज वैद्यले मुलुकको आर्थिक विकासका लागि लगानीको वातावरण बनाउन निजी क्षेत्र तत्पर रहेको बताउँदै त्यसमा सरकारले पनि साथ दिनुपर्नेमा जोड़ दिए। सम्मानको प्रमुख प्रायोजक संस्था निम्बस प्रालीका प्रबन्ध निर्देशक आनन्द बगारियाले कृषि तथा पशुपालनको क्षेत्रमा मुलुकको अग्रणी संस्थाको रूपमा निम्बसले कार्य गरिरहेको र 800 बढ़ीले रोजगारी पाएको जानकारी दिँदै 7 वर्षपछि यो संख्यालाई 3 गुणाले बढ़ाउने लक्ष्यका साथ काम भइरहेको समेत बताएका छन्।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले आगामी संविधान सभाको निर्वाचनमा मधेसवादी दलसँग सहकार्य हुने बताउनु भएको छ। तराई मधेस लोकतान्त्रिक पार्टी सिराहाद्वारा लाहानमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले मधेसी जनताको भावना र चाहना बमोजिम संविधान सभाको निर्वाचनमा मधेसवादी दलहरूसँग सहकार्य गरी मधेसको मुद्दामा लड्ने बताउनुभयो। मंगसिर 4 गतेका लागि घोषित निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी माओवादी लगायत असन्तुष्ट दलहरूको मोर्चालाई पनि सामेल गराउने प्रयास भइरहेको जानकारी दिँदै उहाँले त्यसो नभए सैद्धान्तिक द्वन्द्वले विस्फोटक रूप लिइसक्ने औल्याउनुभयो। विघटित संविधान सभामा सहमति भएका विषयलाई कायम राखेर असहमत विषयमा सहमति गरी आगामी संविधान सभाको आगामी संविधान सभाले छिटो संविधान जारी गर्नुपर्ने भएकाले त्यसप्रति सबै दल गम्भीर बन्नुपर्नेमा अध्यक्ष ठाकुरको जोड़ थियो।
नेपाल सद्भावना पार्टीले जारी अनसन त्यागेर सरकारसँग वार्तामा नबस्ने अडान लिएको छ। तराईमा जनसंख्या वृद्धिका आधारमा निर्वाचन क्षेत्र बढ़ाउनु पर्ने माग राखी पार्टीका अध्यक्ष सरिता गिरी 20 दिनदेखि रत्न पार्कमा आमरण अनसनमा छिन्। मन्त्री परिषद परामर्श तथा समन्वय समितिबाट यही भदौ 11 गते वार्तामा बोलाइएकामा अध्यक्ष गिरीको अनिश्चितकालीन अनसन भंग गरी वार्ता गर्ने शर्तमा सरकारसँग वार्ता नगर्ने निर्णय लिएको पार्टीका प्रवक्ता गोविन्द शाहले बताए। पार्टीको अडानबारे आजै समितिलाई पार्टीद्वारा पत्र पठाइएको छ। अनसन कुनै निष्कर्षमा नपुगिन्जेल जारी रहने पार्टीले जनाएको छ। अध्यक्ष गिरीको स्वास्थ्य स्थिति कमजोर हुँदै गएको छ।
मलेसियामा 6200 नेपाली सम्पर्कविहीन भएका छन्। रोजगारीका सिलसिलामा मलेसिया पुगेर बेपत्ता र परिवारको सम्पर्कमा नआएको संख्या 6200 पुगेको छ। मलेसियामा हराइरहेका नेपालीको अनुसन्धानमा सन् 2009 संलग्न रहेको आप्रवासी नेपाली समन्वय समितिका अध्यक्ष महेन्द्र पौडेलले भने यी मध्ये 1200 बेपत्ता छन्। न उनीहरू परिवारको सम्पर्कमा छन्, न मलेसियामा खोज्दा नै भेटिन्छन्। उनीहरू मरे कि बाँचेका छन् पत्तो नै छैन। समितिले बेपत्ता तथा सम्पर्कविहीन रहेका खोजी गर्न बारम्बार मलेसिया र नेपाल स्थित उनीहरूको घर पुगेर तथ्याङ्क संकलन गर्ने गरेको छ। समितिको अनुसन्धान अनुसार परिवारसँग सम्पर्कमा नरहेका झण्डै 5000 विदेशी महिलासँग बिहे गरी घरजम गरेका छन्। त्यसमध्ये 2000 नेपाली बिहे गरी परिवार भएकाहरू छन्। अध्यक्ष पौडेलले भने नेपालमा रहेका आफन्तले उता बिहे बारी थाहा पाउलन् भनेरै उनीहरू सम्पर्क बाहिर बसेका हुन्। मलेसियामा बिहे गरी बसेका नेपालीहरू मध्ये 90% इन्डोनेसियाली केटीसँग घरजम गरेको अनुसन्धानले देखाएको छ। बाँकी 10% फिलिपिनो र अन्यसँग बिहे गरेका छन्। उनीहरू अधिकांश मलेसियामै लुकेर बसेका छन् भने कोही केही पत्नीको देशमा बसोबास गर्दै गरेको पाण्डेले बताउनु भएको छ।
प्रसंग फेरि मलेसियाकै। मलेसिया सरकारले अवैधानिक रूपमा बसिरहेका विदेशी कामदारलाई आइतबारदेखि पक्राउ गर्ने घोषणा गरेको छ। यसबाट करिब 7,00,000 नेपाली कामदार रहेको मलेसियामा 65,000 भन्दा बढ़ी प्रभावित हुने अनुमान गरिएको छ। गत वर्ष आम माफी दिँदा पनि स्वदेश नफर्कनेहरूलाई लक्ष्य गरेर मलेसियाले यस्तो घोषणा गरेको हो। मलेसियामा विभिन्न देशका गरी 20,00,000 भन्दा बढ़ी कामदार अवैध रूपमा बसिरहेको अनुमान छ।
सिरियाली राष्ट्रपति बसार अल असादले आफ्नो देशमाथि गरिने भनिएको जसोसुकै आक्रमणको पनि डटेर प्रतिकार गर्ने अडान लिनुभएको छ। संयुक्त राष्ट्र अमेरिकाका सेनाले सिरियामा आक्रमणको तयारी गरिरहेको भनिएका बेला सिरियाली राष्ट्रपति असादले यसअघि यस्तै सिरियाली सेनाले जसोसुकै हालतमा पनि उसको प्रतिकार गर्ने अडान दोहोर्याउनु भएको हो। उहाँले यसअघि पनि आफ्नो देशको अमेरिकाको विरूद्ध हार नबिहोर्ने बताउनु भएको थियो। बिहिबार उहाँले त्यसको राष्ट्रपति टेलिभिजनलाई सो प्रतिक्रिया दिनुभएको हो। यमनका राजनीतिक प्रतिनिधिहरू मण्डलहरूसँग भेटपछि उहाँले भन्नुभयो, हामीलाई कुनै पनि देशले दिने वा दिइरहेका कुनै पनि चेतावनीको कुनै अर्थ छैन। हामी हाम्रो देशको राष्ट्रियता र सम्प्रभुताको रक्षाका लागि तयार छौं।
यसै गरी संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बराक ओबामाले सिरिया विरूद्धको सैनिक कार्यवाहीलाई अनुमोदन गर्न संसदको तल्लो सदन कांग्रेसलाई औपचारिक आग्रह गरेका छन्। कंग्रेस समक्ष प्रस्तुत मस्यौदा विधेयकले सिरियाली सरकारलाई रासायनिक हमला गर्नबाट रोक्न बल प्रयोगका लागि अनुमोदन खोजेको छ। राष्ट्रपति ओबामाले कांग्रेसको समर्थनका निम्ति त्यस्तो अनपेक्षित निर्णयको घोषणा शनिबार गरेका थिए। संयुक्त राज्य अमेरिकी सेनाको परम सेनाधिपति पनि भएकाले राष्ट्रपति ओबामालाई सैनिक हमलाको आदेश दिनका लागि कांग्रेसको सहमति नचाहिने वैधानिक अधिकार प्राप्त छ।
सिरियामाथि आक्रमणको अन्तिम शरणमा रहेको अमेरिकालाई चीन र रूसले आक्रमण नगर्न चेतावनी दिएका छन्। सिरिया सरकारले आफ्ना नागरिकमाथि रासायनिक हतियार प्रयोग गरेको भन्दै अमेरिका सिरियामाथि आक्रमण गर्न तयारी अवस्थामा रहेका बेला यी दुई देशले चेतावनी दोहोर्याएका हुन्। मस्कोमा बसेको चीन र रूसका उच्च अधिकारीहरूको बैठकले सिरियामाथि अमेरिकाले आक्रमण गरे स्थिति भयावह हुने चेतावनी दिएको समाचार एजेन्सीले जनाएको छ। सिरियाले रासायनिक हतियार प्रयोग गरे नगरेको बारे संयुक्त राष्ट्रसंघले छानबिन गरिरहेकाले आक्रमण नगर्न अमेरिकालाई उनीहरूले सुझाव दिएका हुन्। उता अमेरिकाले भने आफ्ना सहकर्मीहरू बेलायत र फ्रान्सको सहयोगमा आक्रमणको तयारी गरिरहेको छ। अमेरिकी युद्धपोतहरूले सिरियालाई घेरा हालेर तयारी हालतमा रहेको बताइएको छ। गत हप्ता सिरियामा भएको नरसंहारमा करिब 2000 सर्वसाधारणको मृत्यु भएको थियो। उक्त घटनामा सरकारी सेनाले रासायनिक हतियारको प्रयोग गरेको अमेरिकाको आरोप छ।
प्रसंग फेरि सिरियाकै, सिरियामाथि सैनिक हस्तक्षेप गर्ने अन्तिम तयारीमा रहेको अमेरिका लाई सिरियाली विद्रोहीमाथि राजधानी दमास्कस नजिकै भएको आक्रमणमा रासायनिक हतियार प्रयोग गरेको प्रमाण संयुक्त राष्ट्रसंघ समक्ष प्रस्तुत गर्न रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकालाई चुनौती दिएका छन्। अगस्त 21 1429 जनाको ज्यान जाने गरी भएको आक्रमणको घटनामाथि तयार पारिएको एउटा जासुसी प्रतिवेदनका आधारमा अमेरिकी राष्ट्रपति बराक ओबामाले नियन्त्रित सैन्य कार्यवाही गर्ने बताएका छन्। राष्ट्रसंघीय हतियार निरीक्षकहरू 4 दिनसम्म प्रमाण संकलन गरेर सिरियाबाट बाहिरिसकेका छन्। अमेरिकाले भनेको छ, रासायनिक हतियार प्रयोग गरिएको आक्रमणबाट मारिनेहरूमा 100 बालबालिका थिए। त्यो आक्रमण सिरियाली सरकारले गरेको अमेरिकाको दावी छ।
उत्तरी अफगानिस्तानमा अवस्थित एक मस्जिदमा गराएको आत्मघाती बम आक्रमणमा स्थानीय जिल्ला गभर्नरको मृत्यु भएको छ। यस आक्रमणमा अन्य थुप्रै व्यक्ति हाताहाती भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। कुन्दुज प्रान्तको आर्ची जिल्लाको गभर्नर शेख समुद्दीजलाई लक्ष्य गरी उक्त आक्रमण गरिएको जनाएको छ। आक्रमणमा उनको मृत्यु भएको कन्दुज प्रान्तका प्रवक्ता सरभार हुसेनले जानकारी दिनुभएको छ। यस आक्रमणमा सुदूरदीन मृत्यु भएको पुष्टि भएको र उनीहरू पनि कयौं व्यक्ति हाताहाती भएको हुन सक्ने अनुमान गरिएको र यस विस्तृत विवरणमा भने प्राप्त नभएको जानकारी गराइएको छ। विस्तृत विवरण प्राप्त गर्नको लागि कोशिश गरिरहेको पनि प्रवक्ता हुसेनले बताउनु भएको छ। ताजिकिस्तानको सीमा क्षेत्रमा पर्ने यस इलाकामा भएको यस आक्रमणको कुनै पनि आतंककारी समूहले जिम्मा लिएको छैन।
अब समाचारको अन्त्यमा मौसम सम्बन्धी जानकारी। आजको तापक्रम 27 डिग्री रहेको थियो भने अहिलेको तापक्रम 21 डिग्री रहेको छ। आज रातिको तापक्रम 13 डिग्रीसम्म रहने र भोलि अधिकतम तापक्रम 26 डिग्री र न्यूनतम तापक्रम 13 डिग्री रहने अनुमान गरिएको छ। आज राति साउथ अस्ट्रेलियाको सबै भागमा मौसम सफा रहने र भोलि पनि प्राय सबै भागमा घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। र भोलि सूर्योदय बिहान ठिक 6:36 हुनेछ र सूर्यास्त ठिक 5:56 हुने जनाइएको छ।
सबै माता भुइको धुलो कुलसी हिर्सन सबै सबै माता नजर आका होलान तिम्रो याद मा तड़पी तड़पी काती रोलान ओ तिमी लाई हेरने हजार
श्रोतामानमा पुनः स्वागत छ कार्यक्रम भोइस अफ साङ्गिलामा र यति बेला हामी कार्यक्रमको अन्त्यतिर लगभग तपाईँहरूसँग हामीले 45 मिनट बिताइसकेका छौँ भने अब हामीसँग बाँकी 12-13 मिनट बाँकी छ र श्रोता अहिले सुन्नुभयो तपाईँले कुल्ची हिँड्छन् भन्दै थिए गायक आइतराज राई हाल उहाँ अमेरिकामा हुनुहुन्छ र यो गीतका शब्द रचनाकार शेरबहादुर राई र संगीत पनि शेरबहादुर राईकै थियो र श्रोता महानुभाव अबको यो बसाईमा हामी एउटा प्रसंग उठाउन चाहन्छौ नेपालमा हिजो भएको जुन भकुण्ड खेल प्रतियोगितामा नेपालले शानदार जित गरेको छ बांग्लादेश विरुद्ध भनेदेखि चाहिँ अस्ट्रेलियामा पनि यस्तै रोचक प्रसंग भएको छ
कस्तो खालको रोचक प्रसंग खन्द्रजी
खेल पनि धेरै प्रकारको हुँदैछन् तर पनि अब खेललाई यहाँ अस्ट्रेलियामा नेपालीहरूले यति रोचक बनाएको रहेछन् यहाँ प्रसंगमा उठाउन चाहन्छु रहेछ यो खोर्सानी खाने प्रतियोगिता
ए खुर्सानी खाने
प्रतियोगिता
कसले खाने खुर्सानी नेपालीले खाने कि
अब नेपाली खैरे सबै मिलेर नेपालीले जितेको यहाँ प्रसङ्ग छ
ल ल सुनौ नि त अलिकति मलाई पनि इन्ट्रेस्टिङ होला जस्तो लाग्यो
तपाईँलाई खुर्सानी निकै मिठो मनपर्छ कि
मलाई त्यस्तो साह्रो मनपर्ने त होइन तर कहिलेकाहीँ चाहिँ यसो खान मन चाहिँ लाग्छ खुर्सानी पिरो पिरो
ल ठिकै छ श्रोता महानुभाव नेपाल प्रेमी अस्ट्रेलियाहरू बीचको खुर्सानी खाने प्रतियोगिता जुन सिडनीमा भएको छ नेपाललाई माया गर्नेमा नेपाली मात्र होइन विदेशीहरूको संख्या पनि अस्ट्रेलियामा बढ्न थालेको छ नेपाल प्रेमी अस्ट्रेलियनहरूले नेपाललाई माया गर्दै नेपाली ढाका टोपी सहितको पहिरनमा खोर्सानी खाने प्रतियोगिता गराएका छन् सिडनीको नर्थ राइड स्थित गोर्खा प्यालेस रेस्टुरेन्टमा हरेक वर्ष जै यस वर्ष पनि उनीहरूले अधिकतममा पीरो हुने खोर्सानी खाएर यो प्रतियोगितामा सम्पन्न गराएका छन्। सहभागीहरूले लगातार 7-8 वटा खोर्सानी आँखामा आँसु निकाल्दै निलेका थिए। सबैभन्दा बढी खोर्सानी खानेहरूलाई अन्त्यमा एक रंगीन शील्ड प्रदान गरिएको थियो। प्रतियोगितामा भाग लिनेहरू अधिकांश नेपालको पटक पटक भ्रमण गरिसकेका वा नेपालको तयारीमा लागेकाहरू थिए। खोर्सानी खाने प्रतियोगिताको आयोजना गर्नु एउटा रमाइलो काम त हो, यो सँगै नेपाललाई सम्झने यो उत्तम अवसर भएकाले पनि हामीले हरेक वर्ष यो कार्यक्रम आयोजना गर्दै आएका हौं। सहभागी पिटर रल्फले बताए। सो प्रतियोगितामा अवलोकन गर्न थुप्रै प्रतिनिधिहरू सहभागी रहेका थिए, जसमा नेपालीहरूको पनि उच्च सहभागिता रहेको समाचारमा जनाइएको छ।
एकदमै रोचक प्रसंग खन्द्रजीले यहाँनिर प्रस्तुत गर्नुभयो। खुर्सानी खाने प्रतियोगिता नेपाल र नेपालीलाई माया गर्ने नेपाली मात्रै नभएर विदेशीहरूमा पनि एउटा खुर्सानी खाने कम्पिटिसन राखिएको रहेछ, सिडनीमा भएको कार्यक्रम होइन यो। तर ती जसले पनि त्यो 7-8 वटा खुर्सानी खाएर विजेता भए नि, तिनीहरूलाई मेरो विचारमा चाहिँ रनिङ सिल्ड भन्दा तिनीहरूलाई चाहिँ पानी खान बढी जरुरी सल्लाह सुझाव दिनुपर्ने हाम्रो मेरो विचारमा चाहिँ है। श्रोताहरू तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्ग रेडियो एडलाइड 101.5 मेगाहर्जमा हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म। हजुर श्रोताहरू, यति बेला स्टुडियोको घडीमा 7:22 मिनट गइसकेको छ र हामीलाई एउटा म्यासेज प्राप्त भएको छ। यहाँनिर सुशील निरौलाजीले हामीलाई माया गरेर लेखिपठाउनु भएको छ। नमस्कार खगेन्द्र दाजु एन्ड सञ्जयजी, वी आर लिसनिङ योर प्रोग्राम इज गोइङ भेरी गुड भनेर भन्नुभएको छ। र थ्याङ्क यू सुशील निरौलाजी, तपाईँले हामीलाई सम्झिनुभयो, तपाईँ हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ,
हाम्रो नियमित श्रोता पनि हुनुहुन्छ। सधैँभरि हामीलाई आज मात्रै होइन आगामी दिनमा पनि र विगतका दिनमा पनि उहाँले सम्झिरहनु भएको छ।
हजुर, हामीलाई तपाईँहरूको न्यानो माया र सल्लाह सुझावको यस्तै खाँचो छ। सुशील निरौलाजीले अर्को एउटा म्यासेज यसै म्यासेजमा मादरले समला सङ्घको लागि रिक्वेस्ट गर्नुभएको थियो र हामी स्टुडियोबाट हात जोडेर क्षमा याचना गर्न चाहन्छौँ सुशील निर्मलाजी, किन भन्दाखेरि हामीले कार्यक्रमको सेट बनाउँदाखेरि आज कुन कुन गीत बजाउने भनेर हामीले अलरेडी पहिल्यै छानिसकेका हुन्छौँ र तपाईँ अहिले भनौँ न तपाईँको अनुरोध हामीले अहिले भर्खर मात्र प्राप्त गर्यौँ, त्यो भएर तपाईँले सुन्न चाहनुभएको गीत हामी अहिले यति बेला प्रस्तुत गर्न असमर्थ छौँ, त्यसका लागि हामी फेरि पनि माफी चाहन्छौँ। र सुशील निरौलाजी र तपाईँका लागि र यति बेला रेडियो सुनेर बसिराख्नुभएका सम्पूर्ण श्रोताहरूका लागि फुर्के रुमाल मादले सङ नै हो, यो मादले गीत नै हो, यो
मादल बजाकै छ
मादल बजाकै छ भन्दै हुनुहुन्छ खगेन्द्रजी। ल सुनौ अहिलेलाई यो गीत फुर्के रुमाल।
I'm मुम हाला गाछो को पिठल कौदै पर्द दिल लान्छु बरिलाई हे नाचो बरिलाई हे नाचो बरिलाई फुर्किनु मल हल्लाउँदै
श्रोता महानुभाव हामीलाई भर्खरै सूचना फेरि अर्को मेसेज प्राप्त भएको छ. उहाँ हुनुहुन्छ सलपरीबाट सीता दुलाल. उहाँले भन्नुहुन्छ आई वुड लाइक टु विश टु अल ह्याप्पी तिज टु अल माई फ्रेन्ड्स एन्ड लिभिङ इन अस्ट्रेलिया एन्ड आउटसाइड अस्ट्रेलिया. थ्याङ्क यू सीता दुलाल भनेर चाहिँ उहाँले तिजको शुभकामना दिनुभएको छ. तपाईँलाई पनि हामी ह्याप्पी तिज भन्न चाहन्छौँ सीता दुलाल.
श्रोताहरू कार्यक्रमको अन्तिम चरणमा हामी आइसकेका छौँ. अब भने हामीले विदा माग्नुपर्ने बेला भएको छ. कार्यक्रम भोइस अफ साङ्गीला अर्को आइतबार फेरि 6:30 बजे तपाईँहरूको रेडियो सेटमा ल्याएर आउने बाचाका साथ आजको कार्यक्रमबाट म सञ्जय
म रमा खगेन्द्र
हामी आजको लागि विदा हुन चाहन्छौँ. तपाईँहरूको आगामी साता एकदमै रमाइलो बितोस्. रमाइलो वेदर पनि एकदम राम्रो भइरहेको छ. अब बिस्तारै स्प्रिङ सुरु हुँदैछ. श्रोताहरू तपाईँहरूलाई हामी अर्को हप्ता फेरि भेट्ने बाचाका साथ आजका लागि कार्यक्रमबाट बिदा हुन चाहन्छौँ. तपाईँहरूको आगामी साता शुभ रहोस्.
र जाँदा जाँदै श्रोताहरू प्रेम राजा महत र हरिदेवी कोइरालाको यो गीत रहेको यो माछा पोछ्रे फेवतालमा बोलको गीतलाई छोड्दै आजका लागि कार्यक्रम भविष्यबाट बिदा हुन चाहन्छौ. हवस् त नमस्ते शुभरात्रि.
Take care.